टाइम चेक।
अहिले बिहानको 7 बज्यो। राष्ट्रिय मानव अधिकार आयोगद्वारा पछिल्लो 20 वर्षमा मानव अधिकार उल्लङ्घन गर्ने व्यक्तिहरूको विवरण सार्वजनिक आर्थिक लेनदेनबाट टुङ्ग्याउँदा दण्डहीनता बढेको दावी। पछिल्लो पटक देशभर थप 3749 जनामा कोरोना संक्रमण पुष्टि, 19 जनाको मृत्यु, मृतकको संख्या 694 पुग्यो। र इन्डियन प्रिमियर लिग टी20 क्रिकेटमा पन्जाबको दोस्रो जित, बेङ्गलोर 8 विकेटले पराजित।
के खोज्दैछ हरिले, के खोज्दैछ
बाबा? मेरो कल्याण गर्नुहोस् बाबा। मैले भित्र खोजे, बाहिर खोजे, पानीमा खोजे, सहरमा खोजे, जङ्गलमा खोजे, तर कतै पनि शुद्धता भेटिन बाबा।
बालक, शुद्धता त यसरी खोज्नै पर्दैन नि। शुद्धता त अब बाबा सनफ्लावर ओइलको प्याकेटमै पाइन्छ।
शुद्धताले भरिपूर्ण बाबा सनफ्लावर ओइल, जसमा छ ओमेगा 3, ओमेगा 6 र भिटामिन ई को उत्कृष्ट मिश्रण। बाबा सनफ्लावर ओइल, शुद्धता यसमै भेटिन्छ।
बाबाको जय होस्।
पाथिवरा समाचारमा एन्जिलाको नमस्कार। अब समाचार विस्तारमा। राष्ट्रिय मानव अधिकार आयोगले पछिल्लो 20 वर्षमा मानव अधिकार उल्लङ्घन गर्ने 286 जनाको नाम सार्वजनिक गरेको छ। आयोगले 20 वर्षमा 1155 मानव अधिकार उल्लङ्घनका घटनामा कारवाहीको लागि सिफारिस गरेका 286 जनाको विवरण सार्वजनिक गरेको हो। यसरी पूर्व आइजिपी कुबेर सिंह राणासहित 98 जना प्रहरी, 8 जना सशस्त्र प्रहरी, 85 जना सेना, 65 जना माओवादीका नेता तथा कार्यकर्ता, 4 जना शिक्षक, 2 जना डाक्टर, 7 जना कैदी र 1 जना मानव अधिकार कर्मी नै रहेका छन्। यीमध्ये 30 जनालाई कारवाही भए पनि 256 जनालाई कारवाही नभएको आयोगले जनाएको छ। आयोगले हिजो प्रकाशन गरेको प्रतिवेदन अनुसार सशस्त्र द्वन्द्वसँग सम्बन्धित 940 र अन्य 255 सिफारिस रहेका छन्। आयोगका 163 पूर्ण कार्यान्वयन भएका, 445 आंशिक कार्यान्वयन भएका र 587 सिफारिस कार्यान्वयन भएका छैनन्। आयोगका सिफारिस कार्यान्वयनको लागि नेपाल सरकार, सर्वोच्च अदालत, संसदीय समिति, नागरिक समाज र संयुक्त राष्ट्र संघीय कार्यक्रम लगायतबाट प्रयास हुँदा पनि सन्तोषजनक नभएको आयोगले जनाएको छ। पीडितको जीवन, स्वतन्त्रता, समानता र मर्यादाको विषयलाई आर्थिक लेनदेन मार्फत टुङ्ग्याउँदा दण्डहीनता बढेको प्रतिवेदनमा उल्लेख छ। नेपालमा COVID-19 कोरोना भाइरसका संक्रमितको संख्या 121745 पुगेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हिजो 3749 जनामा संक्रमण पुष्टि भएको हो। अब नेपालमा 36533 जना सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन्। यस्तै 4825 जना क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ। यस्तै गएको 24 घण्टामा 19 जनाको ज्यान गएसँगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या 694 पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर किशोर गौतमले जानकारी दिनुभयो। प्रदेश एकमा पछिल्लो 24 घण्टामा थप 11 जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा छ। विराटनगरको कोशी अस्पताल COVID-19 उपचार केन्द्रमा 2, विराट नर्सिङ होममा 1, नोबेल अस्पतालमा 1 र होम आइसोलेसनमा धरानका 1 जनाको मृत्यु भएको हो। प्रदेश एकमा हिजो 654 जना कोरोना संक्रमित थपिएका छन्। दैनिक संक्रमण संख्यामा यो अहिलेसम्मकै उच्च हो। मोरङमा 326, सुनसरीमा 209, झापामा 74, शङ्खसभामा 9, उदयपुरमा 4, भोजपुर, तेह्रथुम, इलाम र ताप्लेजुङमा 2-2 र प्रदेश एक बाहिरका 24 जनामा संक्रमण देखिएको छ। मन्त्रालयका अनुसार विराटनगरमा 225 जनामा संक्रमण देखिएको छ। प्रदेश एकमा कोरोना संक्रमितको संख्या 12,269 पुगेको छ। प्रदेश एकमा हिजो 326 जना डिस्चार्ज भएका छन्। सर्वोच्च अदालतले कोरोना भाइरस COVID-19 संक्रमितलाई पनि लोकसेवा आयोगको परीक्षामा सहभागी हुन पाउने वातावरण बनाउन अन्तरिम आदेश जारी गरेको छ। मानव अधिकार रक्षक सञ्जालका शैलेन्द्र गुप्ताले लोकसेवा आयोग अनाम नगर विरूद्ध दायर गरेको रिटमाथि सुनवाई गर्दै सर्वोच्चकी न्यायाधीश सपना प्रधान मल्लको इजलासले यस्तो अन्तरिम आदेश जारी गरेको हो। COVID-19 संक्रमित बिरामीले परीक्षामा सहभागी हुन नपाउने भन्ने लोकसेवा आयोगको स्वास्थ्य मापदण्ड कार्यान्वयन नगरी परीक्षार्थीलाई परीक्षामा सहभागी हुने वातावरण बनाउनु सर्वोच्चले जारी गरेको अन्तरिम आदेशमा भनिएको छ। सर्वोच्चले नेपालको संविधान 2074 धारा 18 हरेक नागरिकलाई समानताको हक ग्यारेन्टी गरेको जनाउँदै कुनै पनि व्यक्तिलाई उसको स्वास्थ्य स्थितिका आधारमा विभेद गर्न नपाउने उल्लेख गरेको छ। मन्त्री परिषद पुनर्गठन लगत्तै सरकारले ठूलो संख्यामा सचिवहरूको सरुवा गरेको छ। नवनियुक्त मन्त्रीहरूले शपथ गरे लगत्तै हिजो बसेको मन्त्री परिषद बैठकले विभिन्न मन्त्रालय र निकायमा कार्यरत सचिवहरूको सरुवा गरेको हो। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका अनुसार काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एक नारायण अर्याललाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सचिवमा सरुवा गरिएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका सचिव यादव प्रसाद कोइरालालाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सचिवमा सरुवा गरिएको छ। यसै गरी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव सूर्य प्रसाद गौतमलाई युवा तथा खेलकुद मन्त्रालयमा तथा खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलियालाई सार्वजनिक खरिद अनुगमन कार्यालयमा सरुवा गरिएको प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयले जनाएको छ। यसै गरी प्रधानमन्त्री कार्यालयका सचिव केदार न्युपानेलाई उपराष्ट्रपति कार्यालयमा र उपराष्ट्रपति कार्यालयका सचिव खगराज बराललाई प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा सरुवा गरिएको छ। यस्तै भौतिक पूर्वाधार मन्त्रालयका सचिव देवेन्द्र कार्कीलाई जल तथा ऊर्जा आयोगमा र सो आयोगका सचिव रमेश प्रसाद सिंहलाई शहरी विकास मन्त्रालयमा सरुवा गरिएको छ। मन्त्री परिषद बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले नवनियुक्त मन्त्रीहरूलाई निर्धक्क भएर उच्च मनोबलका साथ काम गर्न निर्देशन दिनुभयो। पाथिभरा समाचारमा ब्रेकको पालो।
तर घरको सपना मात्र होइन, बियोके सजिलो आवास कर्जाले पुरा गर्नेछ पूर्णतया घरको सपना। यस अन्तर्गत तपाईँले पाउनुहुनेछ घर बाहेक घरायसी सामान तथा सजावटको लागि 20 लाखसम्मको व्यक्तिगत कर्जा र 1 लाखसम्मको सीमा भएको निशुल्क क्रेडिट कार्ड। अन्य वित्तीय संस्थाबाट कर्जा स्थानान्तरण गर्दा धितो मूल्याङ्कन शुल्कमा 50% छुट अनि मात्र 5 कार्य दिनभित्र कर्जा प्रवाह हुने। त्यसैले ढिलो नगर्नुहोस्, आजै बियोके सजिलो आवास कर्जाको फाइदा उठाउनुहोस्। ब्याङ्क अफ काठमाडौँ, वी मेक योर लाइफ इजियर।
ब्रेकपछि बाँकी प्रसंग। सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव कुमार नेपालले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर साई नेतृत्वको टोलीसँग भेटवार्ता गर्नुभएको छ। हिजो मुख्यमन्त्री साई नेतृत्वको टोली खुमलटार पुगेको थियो। टोलीमा नेपाल पक्षका नेताहरूको पनि सहभागिता रहेको थियो। तर अविश्वासको प्रस्ताव दर्ता गराउन नेतृत्व गरेका यमलाल कण्डेलको समूह भने खुमलटार गएन। भेटमा मुख्यमन्त्री साई नेतृत्वको टोलीले कर्णालीमा विकसित घटनाक्रमबारे जानकारी गराएको छ। नेकपाकी 18 सांसदले मुख्यमन्त्री साईलाई संसदीय दलको नेताबाट हटाउन पार्टीमा अविश्वासको प्रस्ताव दर्ता गराएपछि नेकपा कर्णालीको विवाद छताछुल्ल भएको छ। अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका नेता नेपाल खेमाका 7 सांसद पछाडि हटेपछि साईको मुख्यमन्त्री पद जोगिएको छ। तर नेकपाका अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्डले मुख्यमन्त्री साईको समूह र अविश्वासको प्रस्ताव दर्ता गराउने दुवै पक्षलाई काठमाडौँ बोलाउनु भएको छ। दुवै समूहसँग प्रधानमन्त्री ओलीले भने आज छलफल गर्ने हुनुभएको छ। प्रदेश एक सरकारले मोरङको ग्रामथानमा निर्माण गर्न लागेको ज्येष्ठ नागरिक ग्राम निर्माणबारे छलफल गरेको छ। ग्रामथानका जनप्रतिनिधि, पार्टी प्रतिनिधि र सरकारवालासँग सामाजिक विकास मन्त्रालयले भवन निर्माणबारे छलफल गरेको हो। सामाजिक विकास मन्त्रालयले मानव सेवा आश्रमसँगको सहकार्यमा ज्येष्ठ नागरिक र मानव सेवा ग्राम निर्माण गर्ने भएको छ। ज्येष्ठ नागरिक ग्राममा रहने चिल्ड्रेन पार्कको निर्माण ग्रामथान गाउँपालिकाले गर्नुपर्नेछ। 10 बिघा 14 कठामा निर्माण गरिने ज्येष्ठ नागरिक ग्रामको डिपिआर लगायतका काम सम्पन्न भइसकेको सामाजिक विकास मन्त्रालयले जनाएको छ। भवन निर्माणको शिलान्यास चाँडै गर्ने गरी मन्त्रालयले काम अघि बढाएको सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताउनुभयो। उहाँले परियोजना सुरु भएपछिको वातावरण सहज बनाउन आग्रह गर्नुभयो। छलफल कार्यक्रममा सहभागी प्रतिनिधि सभा सदस्य अमनलाल मोदी, सामाजिक विकास राज्य मन्त्री जसमाया गजमेर, उद्योग पर्यटन वन तथा वातावरण राज्य मन्त्री विजय विश्वास, गाउँपालिका अध्यक्ष शिवनारायण माझी लगायतले परियोजना कार्यान्वयनमा जोड दिनुभयो। प्रदेशिक सरकारले 11 स्थानीय तहलाई बारोनियन्त्र र प्रहरी बिहान हस्तान्तरण गरेको छ। विराटनगरमा हिजो आयोजित कार्यक्रममा मुख्यमन्त्री शेरधन राईले 5,67,20,000 लागतमा खरिद गरिएको 11 बारोनियन्त्र र 6,28,27,460 रुपियाँ बराबरको प्रहरी बिहान हस्तान्तरण गर्नुभएको हो। प्रदेश सरकारले प्रदेशका 14 जिल्लाका 1-1 स्थानीय तहमा मुख्यमन्त्री अत्यावश्यक सेवा केन्द्र सञ्चालन गरेको छ। सोही केन्द्रका लागि 1 बारोनियन्त्र र 1 प्रहरी बिहान हस्तान्तरण गरिएको को स्थानीय पालिकाका प्रमुखको अध्यक्षतामा सेवा केन्द्र सञ्चालन समिति रहनेछ। केन्द्रमा प्रयोग भएका सवारीको इन्धन र मर्मत खर्च पालिकाले बेहोर्नु पर्नेछ। जनशक्तिको व्यवस्थापन आन्तरिक मामिला तथा कानून मन्त्रालयले गर्ने बताइएको छ। झापा रेडक्रसले COVID-19 संक्रमण भएर निको भएको वा नेगेटिभ रिपोर्ट आएर 3 महिना नकाटेकाहरूलाई रक्तदान गर्न आह्वान गरेको छ। कोरोना संक्रमणबाट गम्भीर अवस्थामा पुगेका बिरामीका लागि प्लाज्माको माग आएको जनाउँदै रेडक्रसले रक्तदान गर्न अनुरोध गरेको हो। रेडक्रस झापाका सभापति लोकराज ढकालले बितामोट स्थित रेडक्रस उपशाखाको प्लाज्मा ब्याङ्कमा रक्तदान गरेर गम्भीर अवस्थाका बिरामीलाई बचाउन आह्वान गर्नुभएको छ। साथै संक्रमितको तथ्याङ्क स्थानीय तहसँग हुने भएपछि प्लाज्मा दानका लागि स्थानीय तहका प्रमुख, उपप्रमुख तथा जनप्रतिनिधिलाई समन्वय गरिदिन सभापति ढकालले आग्रह पनि गर्नुभएको छ। उहाँका अनुसार ओ पोजिटिभ ग्रुपको रगत अर्थात् प्लाज्माको आवश्यकता बढिरहेको छ। कोरोनालाई जितेका व्यक्तिको रगत अन्य कोरोना संक्रमितलाई बचाउन सकिने भएपछि संक्रमण निको भएको 3 महिना नकाटेकाहरूलाई रक्तदान गर्न आह्वान गरिएको जनाइएको छ। पाथिभरा समाचारमा अब खेलकुदको प्रसङ्ग। किङ्स इलेभेन पन्जाबले UAEमा जारी 13 संस्करणको इन्डियन प्रिमियर लिग IPL T20 क्रिकेटमा दोस्रो जित निकालेको छ। शारजाहमा गइराति रोयल च्यालेन्जर्स बेङ्गलोरलाई 8 पराजित गर्दै पन्जाबले दोस्रो जित निकालेको हो। शारजाह क्रिकेट स्टेडियममा बेङ्गलोरले दिएको 172 रनको लक्ष्य पन्जाबले 20 ओभरमा 2 गुमाएर पूरा गर्यो। पन्जाबको जितमा कप्तान KL राहुल र क्रिस गेलले अर्धशतकीय इनिङ्स खेले। गेलले 45 बलमा 53 रनको अर्धशतकीय इनिङ्स खेले। त्यस्तै मयङ्क अग्रवालले 45 रनको योगदान दिए। बेङ्गलोरका युजवेन्द्र चहलले 1 लिए। यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बेङ्गलोरले 20 ओभरमा 6 गुमाएर 171 रन बनाएको थियो। बेङ्गलोरका लागि कप्तान विराट कोहलीले सर्वाधिक 48 रन जोडे। यस्तै शिवम दुबेले 23 रन जोड्दा आरोन फिन्सले 20 रन बनाए। पन्जाबका मोहम्मद सामी र मुरुगान आश्विनले 2-2 लिए। यस्तै अस्रदीप सिम र क्रिस जोर्डनले 1-1 लिए। जितसँगै पन्जाबले 8 4 जोडेको छ। समाचारको अन्त्यमा मुख्य प्रसङ्ग पुनः एकपटक। राष्ट्रिय मानवाधिकार आयोगद्वारा पछिल्लो 20 मानवाधिकार उल्लङ्घन गर्ने व्यक्तिहरूको विवरण सार्वजनिक, आर्थिक लेनदेनबाट टुङ्ग्याउँदा दण्डहीनता बढेको दावी। पछिल्लो पटक देशभर थप 3,749 जनामा कोरोना संक्रमण पुष्टि, 19 जनाको मृत्यु, मृतकको संख्या 694 पुग्यो। र इन्डियन प्रिमियर लिग T20 क्रिकेटमा पन्जाबको दोस्रो जित, बेङ्गलोर 8 पराजित। हवस् त, पाथिभरा समाचार अहिलेलाई यति नै। पाथिभरा समाचारबाट एनजी लाग्या चाहन्छु। नमस्कार।